यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। नेपालमा कोरोना भाइरसको नयाँ प्रकार पत्ता लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। हिजो थप 8,200 जनामा संक्रमण पुष्टि। कोरोना भाइरसको भयावह स्थितिमा छुट्टै संयन्त्र बनाएर नियन्त्रण तथा रोकथाम गर्न सर्वोच्च अदालतको अन्तरिम आदेश। निषेधाज्ञा अवधिभर ब्यांक तथा वित्तीय संस्थालाई ग्राहकबाट कुनै पनि जरिवाना र अतिरिक्त शुल्क नलिन नेपाल राष्ट्र ब्यांकको निर्देशन। नेकपा एमालेको आन्तरिक विवाद मिलाउन गठित कार्यदलद्वारा पार्टी एकता विरोधी अभिव्यक्ति नदिन पार्टी पंक्तिलाई आग्रह। कार्यदलद्वारा आन्तरिक कार्यविधि र आचार संहिता बनाउने निर्णय। र पछिल्लो हिंसाले हमास समूहलाई वर्षौं पछाडि धकेली दिएको इजरायली प्रधानमन्त्रीको दावी। समाचार अब विस्तारमा। नेपालमा कोविड 19 संक्रमणको नयाँ परिवर्तित रूप पत्ता लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। देशका विभिन्न भागबाट कोविड 19 संक्रमितका नमूना परीक्षण गर्दा नयाँ भेरिएण्ट पत्ता लागेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। इपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्ण पौडेलले भारतमा देखिएको भेरिएण्ट नै अहिले यहाँ देखिएको नयाँ भेरिएण्ट भएको जानकारी दिनुभयो। अनुसार नयाँ भेरिएण्ट धेरै मानिसमा सर्ने र जोखिमपूर्ण छ। नयाँ भेरिएण्टसँगै नेपालमा 3 किसिमका भेरिएण्ट फेला परेका छन्। उहाँका अनुसार मन्त्रालयले संक्रमित 35 जनाको नमूनाको विश्व स्वास्थ्य संगठनको सहयोगमा भारतमा आणुवांशिक जाँच गर्दा 97% नयाँ भेरिएण्ट पत्ता लागेको हो। सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण हुने नयाँ भेरिएण्टलाई डब्ल्यूएचओले सन् 2021 मे 10 भेरिएण्ट अफ कन्सर्न भनी घोषणा गरिसकेको छ। नेपालमा हिजो थप 8,203 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 20,286 नमूनाको पीसीआर परीक्षण गर्दा 8,136 जना र 693 नमूनाको एन्टीजेन परीक्षण गर्दा 67 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजो काठमाण्डुमा 2,049, ललितपुरमा 365 र भक्तपुरमा 221 सहित काठमाण्डु उपत्यकामा 2,635 जनामा संक्रमण पुष्टि भएको हो। नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 4,72,354 पुगेको मन्त्रालयले जनाएको छ। हिजो 6,891 जना कोरोना संक्रमण मुक्त भएका छन्। हालसम्म संक्रमण मुक्त हुने दर 74.6% रहेको छ। कोरोना भाइरसका कारण हिजो थप 196 जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्क छ। यो सँगै नेपालमा संक्रमणका कारण मृत्यु हुनेको संख्या 5,411 पुगेको छ। हाल देशभर 114,529 जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये 1,590 जना आईसीयूमा र 390 जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल 41 जिल्लामा 500 भन्दा बढ़ी र 16 जिल्लामा 200 भन्दा बढ़ी संख्यामा सक्रिय संक्रमित उपचाररत रहेका छन्। सर्वोच्च अदालतले कोविड 19 को भयावह स्थितिमा स्वास्थ्य विज्ञको सल्लाह र सुझाव आवश्यक परे छुट्टै संयन्त्र बनाएर नियन्त्रण तथा रोकथाम गर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश दीपक कुमार कार्कीको एकल इजलासले विज्ञको सल्लाह बमोजिम कोविड नियन्त्रण र रोकथामका लागि यथाशीघ्र व्यवस्था गर्न सरकारका नाममा हिजो अन्तरिम आदेश जारी गरेको हो। अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा बेड अभाव भएको अवस्था भए कुनै पनि खाली भवनमा अस्थायी उपचार केन्द्रको व्यवस्था मिलाई चिकित्सक तथा स्वास्थ्यकर्मीको उचित व्यवस्था गरी प्रभावकारी उपचारको व्यवस्था गर्नु आदेशमा भनिएको छ। अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय तथा गृह अर्थ कानून न्याय तथा संसदीय मामिला र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विपक्षी बनाई सोमबार दायर गर्नुभएको रिट निवेदनमा स्वास्थ्य सामग्रीको अभावमा नागरिकको बाँच्न पाउने अधिकारबाट वञ्चित नगर्न माग गरिएको थियो। स्विजरल्याण्ड सरकारले कोरोना भाइरस विरूद्धको लड़ाईमा साथ दिँदै नेपाललाई यसै साता विभिन्न स्वास्थ्य सामग्री पठाउने भएको छ। उप प्रधानमन्त्री ईश्वर पोखरेलसँग हिजो भएको टेलिफोन सम्वादमा नेपालका लागि स्विजरल्याण्डकी राजदूत एलिजाबेथ भन क्याप्लिरले नेपाल सरकारलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गर्न लागेको जानकारी दिनुभएको हो। राजदूत क्याप्लिरका अनुसार स्विजरल्याण्ड सरकारले अक्सिजन पीपी मास्क र एन्टीजेन टेस्टिङ लगायतका स्वास्थ्य सामग्री दिन लागेको हो। कोविड 19 संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाहरूले ग्राहकबाट कर्जा असुलीमा कुनै पनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने भएका छन्। आर्थिक वर्ष 2077-78 मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले त्यस्तो जनाएको हो। त्यस्तै कोविड 19 संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुली सम्बन्धी वा लिलामी सम्बन्धी सूचना जारी गर्न नपाउने भएका छन्। निषेधाज्ञाको अवधिमा कर्जाको किस्ता वा ब्याज भुक्तानी गर्ने ग्राहकलाई छूट प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई प्रोत्साहित गरिने पनि नेपाल राष्ट्र बैंकले जनाएको छ। कोविड 19 संक्रमण नियन्त्रणका लागि विभिन्न जिल्लामा जारी गरिएको निषेधाज्ञा र सरकारद्वारा यसको रोकथाम उपचार तथा नियन्त्रणका सन्दर्भमा दिइएका निर्देशन कार्यान्वयनको अवस्था सन्तोषजनक देखिएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयले हिजो विज्ञप्ति जारी गरी आदेशको प्रभावकारी कार्यान्वयन र असहज परिस्थितिलाई सहज तथा सामान्य तुल्याउनु अझै अत्यावश्यक रहेकाले थप सचेत हुन नागरिकसँग अनुरोध पनि गरेको छ। मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा जारी विज्ञप्तिमा अत्यावश्यक सेवा प्रवाहका लागि आवश्यकता अनुसार सवारी साधन सञ्चालन गरिएको र आवश्यक अक्सिजन आपूर्ति सकेसम्म सहज बनाइएको उल्लेख गरिएको छ। अक्सिजन प्लान्ट 24 घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाइएको र विद्युत आपूर्तिको व्यवस्था गरिएको पनि विज्ञप्तिमा उल्लेख छ। हुम्ला जिल्ला कोविड 19 संकट व्यवस्थापन केन्द्रको हिजो बसेको बैठकले जिल्लामा 15 दिन निषेधाज्ञा थप्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी तथा केन्द्रका संयोजक गणेश आचार्यको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले नाकाहरूमा नियन्त्रण गर्ने लगायतका निर्णय गरेको छ। उता कोरोना भाइरसको संक्रमणको जोखिम नियन्त्रणका लागि नुवाकोटमा पनि लगाइएको निषेधाज्ञा पुनः 15 दिन थप गरिएको छ। गत वैशाख 21 देखि शुरू भएको निषेधाज्ञा दोस्रो पटक थप गरेर यही जेठ 18 गते राति 12 बजेसम्म कायम रहने प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलालले जानकारी दिनुभयो। भेरी अस्पताल नेपालगंजमा लिक्विड अक्सिजन भर्न थालिएको छ। अक्सिजन सहितको ट्याङ्क जडान भएपछि हिजोदेखि लिक्विड अक्सिजन भर्न थालिएको हो। भेरी अस्पताल प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर प्रकाश थापाले भारतबाट लिक्विड अक्सिजन ल्याएर भण्डारण गरिएको जानकारी दिनुभयो। डाक्टर थापाका अनुसार 20,000 लिटर क्षमताको ट्याङ्क जडान गरिएको भोलिपल्टै लिक्विड अक्सिजन फिलिङ गरिएको हो। नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्टले नेपालमा पहिलो पटक अक्सिजन ग्यास सिलिण्डरको उत्पादन परीक्षण गरेको छ। अक्सिजन सिलिण्डरको अभाव भइरहेका बेला नास्टले हिजो नयाँ सिलिण्डर निर्माण गरी परीक्षण गरेको हो। शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले हिजो उत्पादनको अवलोकन गरी परीक्षणको शुभारम्भ गर्नुभयो। मन्त्री श्रेष्ठले सिलिण्डर उत्पादन गर्न सक्ने अवस्थाबारे जानकारी लिएपछि अक्सिजन बनाउन प्रयोग हुने जियोलाइटको अभाव पूर्ति गर्न सरकार गम्भीर रूपमा लाग्ने पनि बताउनुभयो। नास्टका उपकुलपति डाक्टर सुनिल बाबु श्रेष्ठले नास्टले स्वाब परीक्षण गर्न मोबाइल भ्यान तयार गरी सुरक्षाका 3 वटै निकायलाई हस्तान्तरण गरेको जानकारी दिनुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने र त्यसले बालबालिकालाई असर गर्ने भन्ने विज्ञको भनाईप्रति सरकारको ध्यानाकर्षण गराउनु भएको छ। उहाँले हिजो सामाजिक सञ्जाल मार्फत सरकारलाई केन्द्र र 7 वटै प्रदेशमा बालबालिकाका लागि अस्पतालमा विशेष वार्ड आईसीयू लगायतको तयारी गर्न आग्रह गर्नुभएको छ। पूर्व प्रधानमन्त्री देउवाले 12 वर्षमाथिका बालबालिकालाई खोप शुरू गर्ने विषयमा पनि प्रक्रिया अघि बढ़ाउन सरकारसँग अनुरोध गर्नुभएको छ। अस्पतालमा कोरोना संक्रमितलाई अक्सिजनको अभाव हुन थालेपछि कैलालीको टीकापुर क्षेत्रका नागरिकहरू अक्सिजन सहयोग अभियानमा जुटेका छन्। टीकापुर सरकार समूह उद्योग वाणिज्य संघ टीकापुर र टीकापुर अस्पतालले संयुक्त रूपमा नागरिकलाई अपील गरेर अक्सिजन खरिदका लागि रकम संकलन गरिरहेका छन्। कैलालीबाट संवाददाता ईश्वर साउदको यो रिपोर्ट।
टीकापुर सरकार समूह टीकापुर उद्योग वाणिज्य संघ र टीकापुर अस्पतालले संयुक्त रूपमा नागरिकलाई अपील गरेपछि अक्सिजन खरिदका लागि अहिले लाखौं रकम सहयोग जुटेको छ। टीकापुर घरमै देश विदेशमा रहेका नेपालीहरूले पनि सहयोग गर्न थाल्नु भएको छ। टीकापुर सरकार समूहका सदस्य नवराज भट्टराई:
कोविडको महाव्याधिको बेलामा टीकापुरका वरिपरिका कुनै पनि नागरिकहरू अक्सिजन नपाएर मर्नु नपरोस् भनेर हामीले अक्सिजनको जोगाड गर्नको लागि देश विदेशबाट स्वतस्फूर्त रूपमा टीकापुरलाई माया गर्ने सबैको सहयोग लिएर अक्सिजनको व्यवस्था गरेका छौं।
अस्पतालमा अक्सिजन अभावमा नागरिकको ज्यान नजाओस् भनी वैशाख 25 गतेबाट नागरिक स्तरबाट शुरू भएको अभियानमा व्यापारी शिक्षक र सर्वसाधारणले समेत रकम जम्मा गर्न थाल्नु भएको छ। अभियान अन्तर्गत रकम संकलनपछि अस्पताललाई 20 थान अक्सिजन सिलिण्डर खरिद गरेर दिएको र थप 20 थान सिलिण्डर खरिद गर्ने तयारीमा रहेको बताउनुहुन्छ टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारी।
अक्सिजन सिलिण्डर व्यवस्थापनका लागि जुन एउटा समूह बनाएर काम गरिरहेका छौँ, पहिलो चरणमा हामीले 20 वटा सिलिण्डर नै खरिद गरेर अस्पतालमा त्यसको व्यवस्थापन भइरहेको छ, थप 20 वटा सिलिण्डर खरिद गर्ने हामी प्रक्रियामा छौँ।
अभियान अन्तर्गत अमेरिकामा रहनुभएका टीकापुरका विष्णु शाह, अफ्रिकामा रहनुभएका हिक्मत थापा लगायतले विदेशमा रकम संकलन गरिरहनु भएको छ भने टीकापुरका नवराज भट्टराई, परमानन्द पाण्डे लगायतले स्थानीय स्तरमा नागरिकलाई सहयोग अभियानमा जुट्न प्रोत्साहन गरिरहनु भएको छ। टीकापुर अस्पतालमा दैनिक 60 भन्दा बढी अक्सिजन सिलिण्डर आवश्यक भए पनि 40 मात्र सिलिण्डर आपूर्ति भइरहेको र त्यसले गर्दा बिरामीको उपचार गर्न निकै अप्ठ्यारो भइरहेको बताउनुहुन्छ टीकापुर अस्पतालका कोरोना फोकल पर्सन डाक्टर रमेश प्रसाद उपाध्याय। प्रशासनले नेपालगंजमा रहेको अक्सिजन प्लान्टमा सबै अस्पतालहरूको पालो लगाएको छ। त्यहाँ सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका अधिकांश अस्पतालका सिलिण्डरहरू रिफिल गर्न ल्याइन्छन्, जसका कारण अस्पतालहरूले चाहे अनुसार सिलिण्डर भर्न पाएका छैनन्। ईश्वर साउद, रेडियो नेपाल, टीकापुर, कैलाली।
कोरोना संक्रमण बढ़दै गएपछि पाल्पाका 10 वटै स्थानीय तहले कोविड अस्पताल र अक्सिजन सहितको आइसोलेशन सञ्चालनमा ल्याएका छन्। पाल्पाबाट विष्णु खनालको यो रिपोर्ट।
पाल्पाका 10 वटै स्थानीय सरकारले आआफ्नो पालिकाभित्र 5-15 बेडको कोरोना अस्पताल निर्माण गरी बिरामीको उपचार गर्दै आएका छन्। पाल्पाका प्रत्येक स्थानीय सरकारले आवश्यकता अनुसारको अक्सिजन सिलिण्डर खरिद गरी कोरोना अस्पताल तथा आइसोलेसन बेडहरू राखेका छन्। कोरोना सक्रिय बिरामीहरूको मृत्यु बढेपछि अक्सिजन सहितको कोरोना अस्पताल निर्माण गरेको रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर ऋषिको भनाइ छ।
रिब्दीकोट गाउँपालिकामा पालिका स्तरीय एउटा 5 बेडको कोविड अस्पताल राखेका छौँ, जहाँ अक्सिजनको व्यवस्था छ, यातायातको सुविधा छ, बिजुली बत्तीको सुविधा छ, इन्टरनेटको सुविधा छ। उहाँहरूलाई चाहिने त्यही नै 2 नर्स बहिनीहरू बस्नुहुन्छ, बिएससी नर्सिङ गरेको बहिनी हुनुहुन्छ र त्यहाँ कार्य सहयोग गर्नुहुन्छ।
पालिकाहरूले कोरोना बिरामीलाई लक्षित गरी 20-50 बेडसम्मको अक्सिजन जडान सहितको आइसोलेसन निर्माण गर्दै आएका छन्। गाउँपालिकाभित्र जटिल देखिएका, होम आइसोलेसनमा बसी सास फेर्न कठिन भएका कोविड बिरामीलाई लक्षित गरी पालिकाले कोविड अस्पताल सञ्चालनमा ल्याएको बताउनुहुन्छ बगनासकाली गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्याल।
जुन मृत्युबाट बचाउन सकिन्छ त्यसलाई उपचार गर्ने ठाउँ कुनै नभएको अवस्थामा तोसोत्तर साथ हामीले आइसोलेसन अस्पताल बनायौँ, आइसोलेसन बेडहरू बनायौँ, 10 घर तयार भइसकेको छ।
कोरोना संक्रमित बिरामीको लागि स्थानीय स्तरका चिकित्सक, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स परिचालन भएका छन्। पाल्पाका अधिकांश पालिकाले कोविड संक्रमण अस्पताल तथा आइसोलेसनको लागि करारमा जनशक्ति भर्ना गरी बिरामीको सेवामा खटाएका छन्। बिरामीको औषधि उपचारदेखि उनीहरूको आत्मबल बलियो बनाउन लागि परेको रिब्दीकोट गाउँपालिकाको कोविड अस्पतालमा कार्यरत बिएन नर्स कमला राणाको भनाइ छ।
कोरोना लागेको बिरामीहरूलाई चाहिँ उनीहरूको मनोवैज्ञानिक रूपमा के आत्मबल एकदम कमजोर हुने हुन्छ, त्यस बेलामा चाहिँ हामीले एकदम सपोर्टिभ फ्यामिली जस्तै गरेर मनोबल बढाउने कामहरू चाहिँ गर्नुपर्ने हुन्छ।
पाल्पामा दिनहुँ संक्रमणको संख्या बढ्दै गएको छ। निषेधाज्ञामा पनि संक्रमणको संख्या दिनहुँ 150 माथि बढेपछि जिल्ला प्रशासनले निषेधाज्ञालाई थप कडाई गरेको छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
दूध तथा दुग्धजन्य पदार्थको उपभोगका लागि सर्वसाधारणमा पशु सेवा विभागको अनुरोध। दूध एक पूर्ण आहार हो, यसमा पाइने कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिन र विभिन्न खनिज तत्वले मानिसको शारीरिक वृद्धिका साथै रोग विरूद्ध लड्न रोग प्रतिरोधात्मक क्षमताको समेत विकास गर्दछ। दूध तथा दुग्धजन्य पदार्थको सेवनले कोरोना लगायत विभिन्न रोग विरूद्धको लडाईमा धेरै सहयोग गर्न सक्दछ। दूध अमृत सराहु, त्यसैले रोग प्रतिरोधात्मक क्षमताको वृद्धि गर्न, मन र मस्तिष्कमा ताजगी ल्याउन र स्वस्थ जीवनका लागि दूध तथा दुग्धजन्य पदार्थको नियमित सेवन गरौं। नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभागद्वारा जनहितमा जारी सन्देश।
समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। आन्तरिक विवाद मिलाउने जिम्मेवारी पाएको सत्तारूढ़ नेकपा एमालेको कार्यदलको पहिलो बैठकले आफ्नो कार्यविधि, कार्यक्षेत्र र आचार संहिता बनाउने निर्णय गरेको छ। सिंहदरबारमा हिजो बसेको बैठकले उक्त निर्णय गरेको र आज पुनः बैठक बस्ने कार्यदलमा रहनुभएका नेता भीम रावलले जानकारी दिनुभयो। उहाँले कार्यविधि कार्यक्षेत्र र आचार संहिता तत्काल निर्माण गरी कार्यान्वयन गर्ने जनाउँदै पार्टीलाई एकताबद्ध रूपमा अघि बढ़ाउन सद्भाव तथा एकता वृद्धि गर्न आपसी अविश्वास अन्तर्विरोध र असहयोगबाट अलग रहन सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान गर्ने निर्णय भएको पनि जानकारी दिनुभयो। एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच गत वैशाख 30 र यही जेठ 3 गतेको आपसी सहमतिका आधारमा नेता रावल नेता सुभाष चन्द्र नेम्बाङ सहित 10 सदस्यीय कार्यदल गठन भएको थियो। यसैबीच नेकपा एमाले आपसमा असमझदारी र असहयोग बढ़ने कुनै पनि खालका गतिविधि र अभिव्यक्ति नदिन पार्टी पंक्तिलाई आह्वान गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा हिजो बसेको कार्यदलको बैठकले पार्टी एकता र समझदारीलाई वृद्धि गर्न तथा एक आपसमा अविश्वास असहयोग र अन्तर्विरोध सृजना हुने गतिविधि नगर्ने निर्णय गरेको एमालेका प्रवक्ता एवं कार्यदलका सदस्य प्रदीप कुमार गिवालीले बताउनुभयो। सर्वोच्च अदालतले प्रधानमन्त्रीको शपथ सम्बन्धी विवादमा परेको रिट निवेदनमाथिको प्रारम्भिक सुनवाईबाट अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले महान्यायाधिवक्ता कार्यालय मार्फत 15 दिनभित्र लिखित जवाब पेश गर्न आदेश दिएको छ। वरिष्ठ अधिवक्ता डाक्टर चन्द्रकान्त गेवाली तथा अधिवक्ता लोकेन्द्र ओली नवराज अधिकारी सन्तोष भण्डारी र राजकुमार सुवालले गरी छुट्टा छुट्टै 4 रिट निवेदन सोमबार दर्ता गराउनु भएको थियो। रिट निवेदनमा प्रधानमन्त्री ओलीले शपथ लिनुहुँदा शब्द उच्चारण नै नभएको त्यसरी आफू अनुकूल शब्द प्रयोग गरी शपथ ग्रहण गर्न नमिल्ने उल्लेख थियो। जनता समाजवादी पार्टी जसपाले राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवस्था भएमा मात्र सरकार गठन गर्न तयार रहेको जनाएको छ। हिजो एक विज्ञप्ति जारी गर्दै जसपाले आफूहरू नेतृत्वमा बाहेक तत्काल सरकारमा सहभागी नभई प्रतिपक्षमा नै बस्ने पनि जनाएको हो। जसपाका अध्यक्ष द्वय महन्त ठाकुर र उपेन्द्र यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा पार्टीमा उत्पन्न समस्याहरूलाई छलफल गर्दै विधान अन्तर्गत रहेर नै समाधान गर्ने उल्लेख छ। आज बिहान 5:42 लमजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार भूकम्प 5.8 म्याग्निच्युट मापन गरिएको छ। भूकम्पको क्षतिबारे जानकारी प्राप्त भएको छैन। राष्ट्रिय सभाको उपनिर्वाचनमा लुम्बिनी प्रदेशमा 2 उम्मेद्वारी परेको छ। यही जेठ 17 गते हुने निर्वाचनमा नेकपा एमालेका तर्फबाट अर्घाखाँची मालारानी 5 चन्द्रबहादुर खड्काले उम्मेद्वारी दर्ता गर्नुभएको छ। नेपाली कंग्रेस नेकपा माओवादी जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दीर्घनारायण पाण्डेले उम्मेद्वारी दर्ता गराउनु भएको छ। बागमती प्रदेशमा भोलि हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा यसअघिका विभिन्न निर्वाचनमा जारी भएका मतदाता परिचय पत्र नागरिकता वा राष्ट्रिय परिचय पत्र लगायतका कागजात देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ। निर्वाचक मण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले प्रदेश सभा सदस्य गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुखमा निर्वाचित भएको प्रमाणपत्रका आधारमा पनि मतदान गर्न सक्नेछन्। स्थानीय तह निर्वाचन प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन र उपनिर्वाचन 2076 आयोगबाट जारी भएको मतदाता परिचय पत्र नागरिकताको प्रमाणपत्र राष्ट्रिय परिचय पत्रका आधारमा मतदान गर्न सकिने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई आयोगले निर्देशन पनि दिएको छ। उपनिर्वाचन प्रयोजनका लागि निर्वाचन मौन अवधि शुरू भइसकेको छ। आयोगले सो अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने मात्र होइन मौन अवधि शुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको 300 मिटर वरिपरि राखिएका आफ्ना निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाएको हुनुपर्ने बारे राजनैतिक दल र उम्मेद्वार ध्यानाकर्षण गराएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
सुरेश, के छ खबर? कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब के अन्तर्राष्ट्रिय समाचार। इजरायल र प्यालेस्टाइन बीचको हिंसाले नवौं दिन प्रवेश गरेसँगै इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले प्यालेस्टाइनको हमास समूहलाई इजरायली सेनाले वर्षौं पछाडि धकेलिदिएको दावी गर्नुभएको छ। इजरायली सेनाले हमासको सैन्य कमाण्डरहरूलाई लक्षित गर्दै गाजापट्टीमाथि हवाई आक्रमण जारी राखेको छ। भारतमा कोरोना संक्रमण दर 3,00,000 भन्दा कम भएर केही कमी आए पनि मृत्यु हुने संख्या भने 4,000 माथि रहेको छ। भारतमा गत 24 घण्टामा 4,525 जनाको मृत्यु भएको छ। यो संख्या अहिलेसम्मकै उच्च हो। अघिल्लो 24 घण्टामा यो संख्या 4,340 थियो। भारतमा गत 24 घण्टामा 2,67,000 भन्दा बढ़ी नयाँ संक्रमित थपिएका छन्। विश्वभर कोरोना संक्रमणका कारण हालसम्म 34,18,000 भन्दा बढ़ीको मृत्यु भएको छ भने 16,48,79,000 भन्दा बढ़ी संक्रमित भएका छन्। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेससले धनी राष्ट्रहरू र मध्य एवं निम्न आय भएका मुलुकबीच कोविड 19 विरूद्धको खोप वितरणमा व्यापक असमानता रहेको बताउनु भएको छ। पेरिस पीस फोरममा महासचिव घेब्रेयेससले विश्वमा खोप वितरणमा तीव्र विभेद रहेको बताउनुहुँदै विश्वका 124 देशमा करिब 63,00,000 डोज खोप पठाइएको तर त्यो खोप ती देशको कुल जनसंख्याको 0.5% मात्र रहेको बताउनुभयो। अमेरिकी राष्ट्रपतिको परम्परा नै बनेको कर सम्बन्धी विवरण सार्वजनिक गर्ने चलन राष्ट्रपति जो बाइडेनले पुनः शुरू गर्नुभएको छ। पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आय विवरण र कर सम्बन्धी जानकारी सार्वजनिक गर्न नमानेपछि तोडिएको अमेरिकी यो परम्परालाई तोडेको भन्दै अमेरिकामा ट्रम्पका आलोचकहरूले विरोध गरेका थिए। राष्ट्रपति बाइडेनले गत वर्षको 1.5 लाख अमेरिकी डलर आयकर तिर्दै कर सम्बन्धी परम्परालाई व्यत्याउनु भएको हो। अब आर्थिक समाचार।
बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले प्रदेश स्तरमा अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी गरेको छ। शुरूमा वीर हस्पिटलमा अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी गरे पनि त्यहाँ चौधरी ग्रुपले स्थापना गर्ने भएपछि संघले प्रदेश स्तरमा स्थापना गर्ने तयारी गरेको हो। बैंकहरूले गत वर्षको नाफाको 1% रकम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्नुपर्ने व्यवस्था अनुसार सो रकम अक्सिजन प्लान्ट स्थापनामा लगाउन लागेको हो। राष्ट्र बैंकले यसका लागि आवश्यक नीतिगत सहजीकरण गर्ने आश्वासन दिएको छ। यस विषयमा संघले आफ्ना सबै 27 सदस्य बैंकहरूसँग छलफल पनि गरिसकेको जनाएको छ। जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको 9 महिनामा 3,20,88,00,000 रूपियाँ खुद नाफा कमाएका छन्। नेपालमा सञ्चालित 19 जीवन बीमा कम्पनीले हालै सार्वजनिक गरेको तेस्रो त्रैमासिक सम्मको वित्तीय विवरणले यस्तो देखाएको हो। कम्पनीहरूको सो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 19.08% बढ़ी हो। गत आर्थिक वर्षको चैत्र मसान्तसम्ममा कम्पनीहरूले 2,69,46,00,000 रूपियाँ नाफा कमाएका थिए। प्रभु क्यापिटलले सामूहिक लगानी कोष अन्तर्गत पहिलो योजना प्रभु सिलेक्ट फण्ड एजेट 5 गते बुधबारदेखि बिक्री खुल्ला गर्ने भएको छ।
आर्थिक समाचारपछि अब खेल समाचार।
फिफा विश्वकप तथा एसियन छनौट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टीमको घोषणा भएको छ। कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुतारीले मंगलबार 23 सदस्यीय नेपाली टीमको घोषणा गर्नुभएको हो। बन्द प्रशिक्षणमा रहेका 32 खेलाड़ीबाट 23 सदस्यीय नेपाली टीम छनौट गरिएको छ। प्रशिक्षक अलमुतारीले नेपाली टीममा ठूलो परिवर्तन गर्नुभएको छ। नेपाली टीमका नियमित सदस्य भरत खवास, रंजित धिमाल, अमित तामाङ, सिसेयाङ आङदबे, रवि पासवान, निशान खड्का, विवेक बस्नेत, नीतिश थापा र दर्शन गुरूङ टीमबाट बाहिरिएका छन्। सूरजज्यू ठकुरी, कमल थापा, गौतम श्रेष्ठ, आयुष घनाल र मनिष डाङ्गी पहिलो पटक राष्ट्रिय टीममा परेका छन्। नेपालले यही मे 29 बसरा अन्तर्राष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ। नेपालले इराकसँगको मैत्रीपूर्ण खेलपछि फिफा विश्वकप छनौट र एसियन कप छनौटका बाँकी 3 खेल खेल्नेछ। छनौटमा अब नेपालले अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेनसँग प्रतिस्पर्धा गर्नेछ। कुवेतमा हुने छनौटको बाँकी खेल अन्तर्गत नेपालले जुन 3 ताइपेन, जुन 7 जोर्डन र जुन 11 अस्ट्रेलियासँग खेल्नेछ।
अब मौसम। आज देशभर सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा भारी वर्षा हुने र पहाड़ी भागका केही स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 29.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 18.5 डिग्री सेल्सियस, वर्षा फाटफुट, अहिले बिहानको सापेक्षिक आर्द्रता 87%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26-28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:13 भयो भने सूर्यास्त भरे साँझ 6:48 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। नेपालमा कोरोना भाइरसको नयाँ प्रकार पत्ता लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। हिजो थप 8,200 जनामा संक्रमण पुष्टि। कोरोना भाइरसको भयावह स्थितिमा छुट्टै संयन्त्र बनाएर नियन्त्रण तथा रोकथाम गर्न सर्वोच्च अदालतको अन्तरिम आदेश। निषेधाज्ञा अवधिभर ब्याङ्क तथा वित्तीय संस्थालाई ग्राहकबाट कुनै पनि जरिवाना र अतिरिक्त शुल्क नलिन नेपाल राष्ट्र ब्याङ्कको निर्देशन। नेकपा एमालेको आन्तरिक विवाद मिलाउन गठित कार्यदलद्वारा पार्टी एकता विरोधी अभिव्यक्ति नदिन पार्टी पंक्तिलाई आग्रह। कार्यदलद्वारा आन्तरिक कार्यविधि र आचार संहिता बनाउने निर्णय। र पछिल्लो हिंसाले हमास समूहलाई वर्षौं पछाडि धकेलिदिएको इजरायली प्रधानमन्त्रीको दावी। यसका साथै बिहान 7 बजेको समाचार यहीँ पूरा हुन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।